بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم. انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے. ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir اور ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir. اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے ناوابستہ تحریک کا تہران اجلاس. تو لیجئے ملاحظہ فرمائیے انداز جہاں. ناظرین جیسا کہ آپ نے خبروں میں ملاحظہ فرمایا، تہران میں ناوابستہ تحریک کے خارجہ سیکرٹریوں، نائب وزرائے خارجہ اور ماہرین کا اجلاس اتوار کو شروع ہو گیا. اس دو روزہ اجلاس میں نیم کے خارجہ سیکرٹری اور ماہرین نیم سربراہی اجلاس کا ایجنڈا تیار کریں گے، جس کا منگل اور بدھ کے اجلاس میں تحریک کے رکن ملکوں کے وزرائے خارجہ جائزہ لیں گے اور پھر اس کو منظوری دیں گے. اور جمعرات اور جمعے کو ناوابستہ تحریک کے سربراہان مملکت اور اعلیٰ سطحی وفود کا اجلاس ہوگا. آج کے پروگرام میں ہم نیم تحریک کی تشکیل کے پس منظر، اس کے اہداف و مقاصد کے بارے میں گفتگو کریں گے. اس مقصد کے لیے آج ہم نے تہران اسٹوڈیو میں سیاسی امور کے ماہر علی شہباز صاحب کو اور دہلی اسٹوڈیو میں ہندوستان کے سینئر صحافی اور تجزیہ نگار شکیل شمسی کو دعوت دی ہے. گفتگو کا آغاز کرتے ہیں علی شہباز صاحب سے جو تہران اسٹوڈیو میں موجود ہیں. شہباز صاحب اسٹوڈیو میں آپ کا خیر مقدم ہے.
شکریہ.
جیسا کہ آپ جانتے ہیں تہران میں نیم سربراہی اجلاس ہو رہا ہے. آج سے اس اجلاس کے لیے جو ابتدائی نشستیں ہیں وہ شروع ہو گئی ہیں، جس میں نیم کے رکن ملکوں کے خارجہ سیکرٹری اور ماہرین اس کے ایجنڈے پر گفتگو کر رہے ہیں. ظاہر ہے کہ 120 ملکوں کا یہ اجلاس ہے.
صحیح.
اس کے علاوہ متعدد ناظر ممالک ہیں.
صحیح.
جو اس میں شرکت کریں گے، اور اقوام متحدہ سمیت تمام اہم بین الاقوامی اداروں کے نمائندے بھی اس اجلاس میں شرکت کریں گے. ایک بہت بڑا ایونٹ ہے. اس کے پیش نظر تہران کا ماحول کیسا ہے، سیکیورٹی کے انتظامات، اور سب سے بڑھ کر عوام کا جوش و خروش کیسا نظر آ رہا ہے؟
بسم اللہ الرحمن الرحیم. ناظرین کی خدمت میں سلام عرض کرتا ہوں، اور ساتھ ساتھ چونکہ آج حشتوں میں شوال ہے، انہدام جنت البقی کی تسلیت بھی عرض کرتا ہوں. چونکہ ائمہ معصوم علیہ السلام کے مزارات اور صحابہ پیغمبر کے مزارات کو آج سے جو ہے تقریباً 90 سال پہلے، 89 سال پہلے مدینے میں جو ہے بہت ہی مجرمانہ انداز میں خراب کیا گیا تھا. رہا شراف صاحب کا سوال، آپ تو ہمارے ناظرین بخوبی جانتے ہیں تہران جو ہے ایک امن امان کی جگہ ہے، نہ صرف تہران بلکہ جمہوری اسلام ایران. اگر آپ جو ہے اطراف کے آس پاس کے ممالک کا جائزہ لیں تو آخر جو امنیت جو ایران میں پائی جاتی ہے، جمہوری اسلامی ایران میں پائی جاتی ہے، اور تہران تو پایا تختی کا کہیں ممالک میں آپ کو نظر نہیں آئے گی. خواہ عراق ہو یا ہم جوار ممالک میں لے لیجئے آپ، خواہ جو ہے پاکستان ہو، افغانستان ہو، حتیٰ کہ جو ہے بحرین کو دیکھ لیجئے، وہاں پہ بھی جو ہے شورش وغیرہ چل رہی ہے، وہاں پہ بھی جو ہے انقلاب چل رہا ہے. عربستان سعودی، سعودی عرب کہا جاتا ہے، وہاں پہ بھی جو ہے انقلاب جو ہے ہو چکا ہے، چل رہا ہے وہاں پہ، یا دوسرا ممالک پاکستان، حتیٰ کہ ہندوستان میں بھی امنیت نہیں ہے جس قسم کی امنیت جو ایران میں ہوا کرتی ہے. اور رہا یہاں کا ماحول، تو جو ہے پرامن ہونے کے علاوہ عوام میں جو ہے بہت ہی جوش و خروش ہے. چونکہ یہ پہلی مرتبہ اس آرگنائزیشن کی، نان الائنڈ موومنٹ کی 91 سالی تاریخ میں، یعنی 51 ایئرز ہو گئے ہیں اس کو تاسیس ہو کے، قائم ہو کے 1961 میں بیلگریڈ کی کانفرنس میں جو ہے یہ تشکیل پائی تھی یہ کانفرنس نان موومنٹ. اور 51 سال بعد تہران میں پہلی مرتبہ جو ہے برگزار ہو رہا ہے یہاں پہ سران مملکت کا اجلاس. اور ایران جو ہے انقلاب کے بعد 1979 میں اس کا رکن بنا، یعنی تقریباً جو ہے 33 سال پہلے ایران کی رکنیت منظور ہوئی. ہوانا کانفرنس میں جو ہے ایران کی رکنیت منظور تھی، اور یہ کہہ سکتے ہیں آپ کہ 33 سال کے بعد ایران میں پہلی مرتبہ ایک کانفرنس جو ہے برگزار ہو رہی ہے. ایران میزبان ہے اس کانفرنس کا، اور ایرانی عوام میں جو ہے جوش و خروش ہے اور خوشی ہے. اور ساتھ ہی ساتھ جو ہے ایک امریکہ کے منہ پر ایک بھرپور تماچا بھی ہے یہ. چونکہ امریکہ جو ہے کوشش کر رہا تھا تاکہ ایران کو جو ہے بالکل ایک مس پورٹری کریں، یعنی مثلا ایران کو ایسا وہ بتائیں کہ ایران میں مثلا نہ امنیت ہے، نہ ایران میں جو ہے استقرار ہے، نہ تو جو ہے حکومت اور عوام میں جو ہے ہم آہنگی ہے. بہرحال امریکہ کی جو ساری کوششیں، بلکہ ابھی سے نہیں بلکہ گزشتہ 33 سال سے امریکہ کی کوششیں جاری تھی. اور امریکہ جو ہے کانفرنس شروع ہونے سے پہلے بہت ہی پروپگنڈا کیا تھا، اس طرح اسرائیل جو امریکہ کا جو پٹھو ہے، اسرائیل میں جو ہے کوئی ممکنہ چیز نہیں چھوڑا ایران کو بدنام کرنے کے لیے، لیکن اس کے باوجود بھی جو ہے ایران میں جو ہے اس کانفرنس کا برگزار ہونا اور ایران کا میزبان ہونا اس بات کی دلیل ہے کہ ایران کا جو ہے موقف بہت ہی مستحکم و مضبوط ہے، اور ایران جو ہے اس منطقے کی جو ہے طاقت ہے، قدرت ہے یہاں پہ، اور جو ہے امنیت جو ہے امنیت کے لحاظ سے آپ دیکھ لیجئے، آپ جنوب سے لے کے شمال یا مثلا مشرق سے لے کے مغرب تک کہیں بھی کسی قسم کے حالات یہاں پہ پائے نہیں جاتے، تو دوسرے ممالک میں آپ کو متاثرن افسوس کے ساتھ جو ہے پائے جاتے ہیں۔ تو لہٰذا جو ہے یہ کانفرنس ایران کے لیے جو ہے بہت اہم کانفرنس ہے، اور ساتھ ہی ساتھ جو ہے ویسٹرن پریس کو اگر دیکھا جائے تو آج تک جو جتنے بھی این ایم کانفرنس ہوا کرتے تھے کبھی ویسٹرن پریس کی ویسٹرن میڈیا کی توجہ نہیں ہوتی تھی اس پر، خاص طور پر جو امریکہ امریکہ کے حلیف ہے یورپین کنٹریز وغیرہ ہے کبھی اس کو توجہ ہی نہیں دیتے تھے اس کو، لیکن اس مرتبہ پہلی مرتبہ ان کی آنکھیں کھل چکی ہیں اور بہت ہی غور و فکر کے ساتھ اس کے اس پر توجہ کر رہے ہیں، اس پہ تبصرے کر رہے ہیں، اس کے مثلا انالائسس وغیرہ پیش کر رہے ہیں، اس بات کی دلیل ہے کہ بہت اہم کانفرنس ہو رہی ہے تہران میں، اور ساتھ ہی ساتھ جو ہے جو منا جو اس علاقے کے یا اس منطقے کے جو مسائل ہے، مسئلہ جو ہے شام کا ہے، شام کا مسئلہ بہت ہی جو ہے حساس مسئلہ ہے، اور ایران چاہتا ہے کہ مسئلے کا حل ہو، اور نہ صرف ایران بلکہ دنیا کی جتنی بھی جو ہے ذمہ دار حکومتیں ہیں قدرتیں ہیں وہ سب یہ چاہتے ہیں کہ مسئلے کی یکسوئی ہو، رہا امریکہ جو ہے تفرقہ مچایا ہے، امریکہ چاہتا ہے کچھ تو خون کا بازار جو ہے گرم ہو شام میں، لیکن جو ہے ساتھ ساتھ رشیا ہو یا چین ہو یا مثلا ہندوستان ہو یا دوسرے ممالک ہو یا خود ایران ہو یا دوسرے جو ممالک ہے جو اہم ممالک ہے وہ نہیں چاہتے کہ جو خون خراب ہو، چاہتے کہ امنیت کے ساتھ ہو، اور خود جو ہے ہدف نان الائنڈ موومنٹ کا یہی تھا کہ دنیا میں جو امن امان قائم ہو، نہ یہ سپر پاور کے ساتھ ہو، نہ اس زمانے میں جبکہ بائی پولر ورلڈ تھا، دو طاقتیں تھیں ایک سوویت یونین اور امریکہ، یہ نان الائنڈ موومنٹ جو ہے وجود میں آیا تھا تاکہ جو ہے کہ میانہ راستہ تلاش کریں اور دنیا میں امنیت قائم کریں، ایران جو ہے اسی راستے پر گامزن ہے اور اس کے ساتھ بھرپور تیاری کر چکا ہے۔
بہت بہت شکریہ شہباز صاحب، آپ سے گفتگو ہماری جاری رہے گی، اور ناظرین چلتے ہیں دہلی اسٹوڈیو جہاں ہندوستان کے سینئر صحافی اور ممتاز تجزیہ نگار شکیل شمسی صاحب موجود ہیں۔ شمسی صاحب السلام علیکم۔ جی شمسی صاحب، تہران میں آج سے نوابستہ تحریک کے اجلاس کا آغاز ہو گیا ہے، آج نوابستہ تحریک کے رکن ملکوں کے خارجہ سیکرٹری اور نائب وزرائے خارجہ اور ماہرین اپنے اجلاس میں سربراہی اجلاس کے ایجنڈے پر گفتگو کر رہے ہیں۔ ابھی جیسا کہ شہباز صاحب نے اپنی گفتگو میں فرمایا ہے کہ امریکہ اور صہیونی حکومت نے بہت کوشش کی کہ یہ اجلاس تہران میں نہ ہونے پائے، اس کے علاوہ مختلف ملکوں کے سربراہوں پر بھی انہوں نے کام کیا کہ وہ اجلاس کا بائیکاٹ کریں اور اجلاس میں نہ جائیں، حتیٰ اقوام متحدہ کے سیکرٹری جنرل سے باضابطہ طور پر امریکہ نے کہا کہ تہران اجلاس میں شرکت نہ کریں، اور جب انہوں نے یہ اعلان کیا بان کی مون نے کہ نہیں وہ تہران اجلاس میں شرکت کریں گے تو امریکہ نے سرکاری طور پر اس پر ناراضگی کا اظہار کیا۔ نیم کے تہران اجلاس سے امریکہ اور صہیونی حکومت کی سراسیمگی کے اسباب کیا ہیں؟
بہت سامنے کی بات ہے، میں عرض کروں شاپا صاحب کہ اس میں کوئی سوچنے کی بات نہیں کہ ان کی سراسیمگی یا وہ ڈر کیوں رہے ہیں یا خوفزدہ کیوں ہیں، کیونکہ ان کو معلوم ہے کہ نوابستہ ممالک کا جو پلیٹ فارم ہے یہ کافی مؤثر ثابت ہو سکتا ہے، اور اس وقت جبکہ امریکہ کی چیرہ دستیاں عروج پر ہیں اور جبکہ اسرائیل کی چیرہ دستیاں عروج پر ہیں، اگر یہ ترقی پسند ممالک ترقی پذیر ممالک مل کر اور نوابستہ تحریک کو ایک واقعی ٹھوس طریقے سے لے کر آگے بڑھتے ہیں تو ان چیرہ دستیوں کا ازالہ ہو سکے گا اور ان کو روکنے میں مدد ملے گی۔ آپ دیکھیں کہ امریکہ اور اسرائیل کی جو کوششیں تھیں، خود ہمارے ملک کے وزیر اعظم کو روکنے کے لیے کیا کیا جتن نہیں کیے اور کس کس طریقے کے آرٹیکلز نہیں لکھے ان لوگوں نے اخباروں میں۔ آج بھی میں اکنامکس ٹائمز کا ایک آرٹیکل پڑھ رہا تھا جو صہیونی کا لکھا ہوا تھا، اور اس میں اس نے پوری طریقے سے یہ کوشش کی تھی کہ ہندوستان میں جو حالات ہیں ان کو چھوڑ کر وزیر اعظم کو نہیں جانا چاہیے، بہت ہی بچکانہ دلیلیں اور بہت ہی احمقانہ دلیلیں اس میں موجود تھیں، لیکن خوشی کی بات یہ تھی کہ جو اس کے اوپر فیڈ بیک آیا ہوا تھا جو ہمارے ملک کے لوگوں کا فیڈ بیک تھا، اس میں ہر آدمی اس بات کو کہہ رہا تھا کہ نہیں ہندوستان کو نوابستہ تحریک میں अपना रोल अख्तियार करना चाहिए और ईरान जाना चाहिए और ईरान के साथ अच्छे रिलेशन रखना चाहिए, अमरीकी दबाव में नहीं आना चाहिए, सहयोगी दबाव में नहीं आना चाहिए। ये पूरी एक मुसलमानों की खाली राय नहीं थी, जितने गैर मुस्लिम नौजवान थे या गैर मुस्लिम लोग थे उनकी भी ये राय यही थी कि हिंदुस्तान को नावावस्था तहरीक में एक अहम रोल निभाना चाहिए था। और बहुत अच्छा किया कि वजीर आजम वहां जा रहे हैं, क्योंकि आप जानते हैं कि नावावस्था तहरीक का जो पौधा है ये हिंदुस्तान उसको लगाने वालों में शामिल था। जब सारी दुनिया वारसा और नाटो पैक के खानों में बटी हुई थी, उस वक्त मार्शल टीटो के साथ मिलकर पंडित नेहरू ने इस पौधे को लगाया था, जो आज एक शजर बन गया तनावर दरख्त है और जिसमें 120 ममालिक शामिल हो रहे हैं। तो अमेरिका ने पहले तो कोशिश की कि ये तेहरान में ना होने पाए, क्योंकि इसकी वजह यह भी थी कि इसकी सिदारत जो है होस्ट मुल्क के पास चली जाती है, इसकी सरबराही जो है होस्ट ममालिक के पास चली जाती है। तो उसको ये था कि 3 साल तक ईरान एक इंटरनेशनल फोरम का सरबराह हो जाएगा अहमदी नजाद के साथ। तो अहमदी नजाद से भी बहुत जलते हैं, ईरान से भी बहुत जलते हैं, तो बात तय है दोनों जगह पर। तो उसको उसने कोशिश की पहले के किसी सूरत से यहां ना होने पाए, डिप्लोमेटिक लड़ाइयां लड़ी और उसके बाद फिर उसने ये कोशिश की
जी
कि कुछ खास ममालिक के लोग ना इसमें जाएं, वो पार्टिसिपेट ना करें। तरह तरह के बहाने बनाए गए और तरह तरह की कोशिशें की गई डिप्लोमेटिक वे में, लेकिन उसमें कामयाब नहीं हो सके वो। और खुदा का शुक्र है कि आपके 120 ममालिक के अलावा 47 ऑब्जर्वर्स भी आ रही हैं, ऑब्जर्वर कंट्रीज भी आ रही हैं। तो इस तरीके से एक बहुत कामयाब ये पूरा होने वाला है। ये जो अगले 5 दिन आपके यहां है, ये एक ईद की तरीके से होंगे, मुझे लगता है एक सियासी ईद है जो आप ईद के बाद मनाने वाले हैं, क्योंकि इसके बाद जो ईरान को एडवांटेज हासिल होगा, और जिस तरीके से मैं तो कहूंगा, हमारे अखबारों ने इसको लिखा भी है कि डिप्लोमेटिक कू, यानी कि एक सिफारती तख्ता पलट जिसको कहते हैं, वो ईरान ने किया इस वक्त, कि सिफारती तौर पर अमेरिका को ऐसा धक्का दिया है और ऐसा उसको पीछे ढकेला है कि हैरान है कि अमरीकी के इतनी जबरदस्त सपोर्ट कैसे मिल गई। और जाहिर बात है इसके 2 फायदे हैं, एक तो ईरान में ईरान के पास नावावस्था ममालिक की सरबराही आ रही है और जो हकीकी तौर पर नावावस्था कहे जाने का हकदार है, यानी ईरान ने अपने आप को जब से उसकी शमूलियत हुई है इस्लामी इनकलाब के बाद से, तो नावावस्तगी के जो बेहतर मुदल्लल उसूल थे उन पर चलता रहा है ईरान। और कोई आदमी ये उस पर नहीं कह सकता कि ईरान ने अपने को उस रास्ते से अलग किया कभी या एक कदम भी पीछे उठाया, और उसका जो ला शर्किया ला गर्बिया का नारा था वो पूरी तरीके से आज तक उस पर गामजन है
जी।
तो ये जो हो रही है, अब हकीकी माने में नावावस्ता मुल्क के पास इसकी सरबराही आई है और ये अगले 3 साल तक ईरान को इसका एडवांटेज मिलता रहेगा। और जो ईरानियों ने अपने क्या 5 दिन की छुट्टी कर दी है तेहरान में, वो भी एक उसी ईद का, मुझे लगता है उसी सियासी ईद का एक सिलसिला है पूरा जो आपके यहां इस वक्त हो रही है। और बहुत खुशी की बात है कि हमारे हिंदुस्तान का बहुत बड़ा डेलीगेशन यहां से मंगल के दिन रवाना होने वाला है वजीर आजम के साथ, और यहां हिंदुस्तान में बहुत सी तवक्कोआत की जा रही है। आज के अखबारों में काफी हिंदुस्तान के अखबारों में ईरान के साथ जो हिंदुस्तान के स्ट्रेटेजिक उमूर हैं उनके ऊपर गुफ्तगू की गई है और दूसरे मौजूदात पर के हिंदुस्तान और ईरान के ताल्लुकात की क्या अहमियत है
जी।
क्योंकि हिंदुस्तान का ईरान 1947 तक पड़ोसी था, आज हमारे बीच में एक मुल्क है। तो बहरहाल इस वक्त जो ईरान एक रोल अदा कर सकता है और हिंदुस्तान को इसकी शदीद जरूरत है
जी। शुक्रिया शमसी साहब, हम आपकी तरफ दोबारा आएंगे। और नाजरीन, इस वक्त राबता हमारा बरकरार हुआ है हसन जैदी से, जो नैम के रुकन मुल्कों के खारजा सेक्रेटरियों, नायब वज़राए खारजा और माहिरीन के इजलास में मौजूद हैं। तो आइए चलते हैं इजलास की तरफ और उनसे पूछते हैं कि इजलास इस वक्त किस मरहले में है और क्या हो रहा है। जी हसन जैदी,
शराफत साहब आपकी आवाज इस वक्त, हेलो
जी हसन जैदी, बताएं इस वक्त इजलास में क्या हो रहा है।
जी मैं आपकी खिदमत में सलाम अर्ज करता हूँ और नाजरीन की खिदमत में भी। इस वक्त मैं आपको बताऊं कि इस वक्त यहाँ पे मुख्तलिफ पैनल्स हो रहे हैं, एक मरकजी पैनल यहाँ पे अभी तश्कील हुआ है और इसमें मुख्तलिफ मसाइल के बारे में गुफ्तगू हो रही है। और इस इजलास में जो यानी इसका मेन एजेंडा था, उसमें जो कहा गया था कि मुख्तलिफ न्यूक्लियर डिसआर्ममेंट और इसी तरह ह्यूमन राइट्स और इन दूसरे दीगर मसाइल की जानिब इशारा किया जाएगा, तो उसके बारे में गुफ्तगू हो रही है और तैयार किया जा रहा है प्लेटफॉर्म इसके लिए कि मुख्तलिफ वजीर खारजा और मुख्तलिफ ममालिक के जो सदर और वजीर वज़राए आज़म तशरीफ ला रहे हैं उनके लिए हर चीज़ तैयार कर दी जाए ताकि वो लोग आखिरी कदम ठीक तौर से उठा सकें। काबिले जिक्र है कि खुद अली अकबर सालेही साहब ने भी इस मसले की तरफ इशारा किया था कि इस्लामी जमहूरिया ईरान का हदफ ये रहेगा और यानी जब से सरबराही यानी इसके हाथ में आ गई है ईरान के, इसका हदफ अगले 3 साल में ये रहेगा कि फिर से इस तहरीक को जिंदा किया जाए और उसे मजीद बेहतर बनाया जाए। काबिल जिक्र है कि इसके इन इजलास के साथ में ताकि सारे ममालिकों को पता चले कि ईरान एक खुद एक दहशतगर्दी का शिकार मुल्क है, मुख्तलिफ किस्म की नुमाइशें भी रखी गई हैं, जो मुख्तलिफ दानिश्वर शहीद किए गए थे पिछले 1 से 2 साल के अंदर, उनकी गाड़ियों की नुमाइश और इसी तरह दीगर जो तवानाइयों पर यानी मुख्तलिफ सलाहियतें जो ईरान की हैं, इल्मी सलाहियतें, उनकी भी नुमाइश यहाँ पर
हासिल कर रही है। ये बताइए आप कि इजलास में कितने मुल्कों के वफूद शरीक हैं?
इस वक्त कहा जाता है कि 80 ममालिक के वफूद कल रात से आना शुरू हो गए थे और इस वक्त कहा जाता है 80 ममालिक के आला वफूद मौजूद हैं। कल और परसों वज़राए खारजा भी तशरीफ लाएंगे, मंगल और बुध को उनके इजलास होंगे और जुमेरात और जुमे को बिल्कुल आला सतह के वफूद यानी जो सदर और वज़राए आज़म होंगे उनकी गुफ्तगू होगी आपस में और मुख्तलिफ जलसात भी यहाँ पे तश्कील पाएंगे। कहा जाता है कि 1600 सिर्फ यहाँ पे जर्नलिस्ट आए हैं मुख्तलिफ ममालिक से और ताकि इन इजलास का पूरे तौर से उस पर तवज्जो दे सकें और मुख्तलिफ कह सकते हैं कि पैनल्स भी हो रहे हैं जिसमें कहा जाता है करीब 800 से 900 लोग इस वक्त यहाँ पर मौजूद हैं।
बहुत 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 शुक्रिया आसन जैदी। और नाजरीन इजलास के बारे में हमारे साथियों ने दिल्ली में कांग्रेस पार्टी के मरकजी रहनुमा और मेंबर पार्लियामेंट राशिद अलवी साहब से गुफ्तगू की है, तो आइए देखते हैं राशिद अलवी साहब नैम के बारे में क्या कहते हैं।
तेहरान के अंदर इजलास होने वाला है, ये बहुत अहम इजलास है, आपस की कशीदगी आपस के इख्तलाफात को दूर करने का ये एक मौका है, सरबराह आपस में मिलेंगे एक दूसरे से बात करेंगे और ये मैं समझता हूँ ईरान के जो हालात हैं, तेहरान जिन हालात से गुजर रहा है उन हालात के अंदर इसकी अहमियत और बढ़ जाती है और मुझे यकीन है कि इस इजलास से ईरान को भी फायदा पहुँचेगा। देखिए मैं हमेशा से ये बात कहता रहा हूँ और आपके यहाँ भी मुझे कहने में कोई तकल्लुफ नहीं है कि ये दुनिया बड़ी जालिम दुनिया है और ये दुनिया सिर्फ एक जबान समझती है और वो ताकत की जबान है। हम कुछ भी करें कोई भी कदम उठाएं जो ताकतवर है वो हमेशा डोमिनेट करने की कोशिश करता है। इसका सिर्फ एक ही इलाज है कि ताकत का मुकाबला सिर्फ ताकत से किया जा सकता है।
राशिद अलवी साहब की गुफ्तगू सुनिए हमने। इजलास शुरू हो चुका है, खारजा सेक्रेटरियों की 2000 नशिस्त का आगाज इतवार को वजीर खारजा अली अकबर सालेही की गुफ्तगू से हो चुका है। राशिद अलवी साहब का कहना है कि बहरहाल आप मतलब जितनी भी तंजीमें हों इदारे हों लेकिन जो ताकतवर ममालिक हैं जो साम्राज्य ममालिक हैं वो अपना काम कर ही जाते हैं, तो ताकत का मुकाबला ताकत के जरिए करना पड़ेगा, यानी नैम उस वक्त तक साम्राज्य ताकतों को रोक नहीं सकती है, उनका मुकाबला नहीं कर सकती जब तक ये एक ताकतवर तंजीम ना बन जाए।
सही।
अली अकबर सालेही ने आज अपनी गुफ्तगू में क्या कहा है?
उन्होंने बहुत अच्छे नुक्ते की तरफ इशारा किया, उन्होंने कहा कि जो है हमको चाहिए कि हमारे ताकत के बलबूते पर इन तमाम चीजों का मुकाबला करें और साथ ही साथ जो है ये जो न्यूक्लियर फ्री वर्ल्ड सुना चुके हदफ यही था कि 13 साल में ये जो न्यूक्लियर आर्मामेंट्स हैं यानी खलेसिला किया जाए ममालिक में और अमेरिका की खौफजदगी या यूरोप की खौफजदगी या इसराइल की खौफजदगी इसी वजह से है, क्योंकि लोग नहीं चाहते कि जो है दुनिया जो है खलेसिला हो, तो उनके पास जो है मौलिक से मौलिक हथियार हैं। लेकिन जो है बहुत अफसोस की बात है ये ऐसे ममालिक पे इल्जाम लगाते हैं हथियार बनाने का जिसका जो है प्रोग्राम जैसा कि ईरान का प्रोग्राम है बिल्कुल पूरा अमन तरीके से है और ईरान कह चुका है ईरान का प्रोग्राम तो जो है आईएक इंस्पेक्टर्स के तकरीबन राउंड द क्लॉक यानी 24 घंटे उन्हीं के कैमराज आके लगे हुए हैं। और सालेह साहब ने एक और बात का इशारा किया कि कॉन्फ्रेंस का तेहरान में होने वाली उसका जो मोटो है स्लोगन है वो है कि पायदार सुलह दुनिया में, यानी आलमी सतह पर पायदार अमन, پائیدار امن کیا جائے، چونکہ جو ہے امن جو ہے بہت بڑی چیز ہے، بہت اہم چیز ہے آج کل کی دنیا میں، جو کہتے ہو طرح بد امنی نام نہیں پھیلی ہوئی ہے، تو امن کیا اور امن اسی طریقے سے جب ہی ہو سکتا ہے جبکہ ایک طاقتور ملک اس کی صدارت سنبھالے. آپ دیکھیے گزشتہ 3 سال سے اس کی صدارت مصر کے ہاتھ میں تھی، مصر حسنی مبارک کے زمانے میں امریکہ سے وابستہ تھا، تو مصر کو جو ہے کسی قسم سے نان الائنڈ نہیں کہا جا سکتا تھا مصر کو، لیکن جو ہے آج صدارت جو ہے ایسے ملک کے ہاتھ میں آ رہی ہے اس کانفرنس کے ساتھ ساتھ، جو واقع جو ہے صحیح معنوں میں ایک نان الائنڈ ملک ہے. جناچہ آپ دیکھ لیجئے گزشتہ 33 سال سے جو ایران کی تاریخ ہے، نہ ایران جو ہے نہ غرب کے مغرب کے ساتھ تھا، نہ مشرق کے ساتھ تھا، نہ سوویت یونین کے ساتھ تھا، نہ جو ہے امریکہ کے ساتھ تھا. ایران کا ہمیشہ جو ہے نعرہ یہی رہا ہے کہ دنیا میں تمام ممالک کو آپس میں جو ہے مل جل کے رہنا چاہیے، اور جو ہے اس کا بیسس، اس کا جو پایا وہ جو ہے عدالت ہو، کیونکہ بغیر عدالت کے جو ہے امن قائم نہیں ہو سکتا. جب تک کہ عدالت اجتماعی جس کو سوشل جسٹس کہا جاتا ہے یا دنیا میں نافذ نہ ہو، آپس میں جو سراسر ممالک کے درمیان تعلقات ہوتے ہیں وہ کبھی جو ہے ڈیوریبل یعنی پائیدار امن نہیں ہو سکتے. تو اس لیے ایران کی ہمیشہ یہ کوشش رہی ہے کہ جو ہے اس کو عالمی سطح پر امن قائم کیا جائے، اور امریکہ اسی سے خوفزدہ ہے، چونکہ جیسا کہ علوی صاحب نے اشارہ کیا کہ جس کی لاٹھی اسی کی بھینس، مطلب اس کا مفہوم یہی ہے کہ جس کی لاٹھی اس کی بھینس، تو امریکہ کے پاس فی الوقت چونکہ طاقت ہے اور امریکہ اپنی طاقت کے بلبوتے پر طور طرف نام نہیں پھیلانا چاہتا ہے، لیکن امریکہ کے منصوبوں میں، امریکہ کے سازشوں میں ایک بہت بڑی آڑ یا رکاوٹ جو ایران ہے، نہ صرف آج بلکہ گزشتہ 33 سال سے ایران کا جو محکم جو پالیسی رہی ہے گزشتہ 33 سال سے، یعنی بالکل غیر جانبدارانہ پالیسی، وہ عالمی سطح پر امریکہ کے جو ہے جتنے بھی جو ہے ناپاک عزائم تھے اس کو جو ہے ختم کر دیا. تو لہٰذا جو ہے یہ بڑی چیز ہے. صالح صاحب نے اس کی طرف اشارہ کیا
جی،
اور ساتھ ہی ساتھ کہا کہ 2025 تک جہاں تک میرا خیال ہے تمام دنیا کو خلے صلاح ہونا چاہیے. یہ بات جو ہے امریکہ کے لیے بہت ہی
اسلحہ
نابود کرنا چاہیے، یہ بات امریکہ کے لیے بالکل ناگوار ہے. امریکہ نہیں چاہتا کہ جو ہے خلے صلاح ہو. دیکھ لیجیے اب امریکہ کے پاس جو ہے مہلک سے مہلک ہتھیار ہیں. کہا جاتا ہے کہ امریکہ اور سوویت یونین کے پاس تملا جو ہے 19,000 نیوکلیئر وارہڈز ہیں دونوں کے آرسنل میں ملا کے دیکھے. پھر آپ یہ چھوٹے موٹے طاقتیں بھی ہیں جس کے پاس 300-400 ہوں گے یا کچھ کم یا 500 یا زیادہ. خود اسرائیل جو کہ غیر مشروع غیر قانونی ملک ہی نہیں کہا جا سکتا
جی،
جو اس کا امریکہ اور برطانیہ وغیرہ انہوں نے جو ہے اس کو قائم کیا تھا، ان کی بیس ہے، پائیگاہ ہے ان کی ہے
جی،
اس کے پاس بھی جو ہے تقریباً 200-300 نیوکلیئر وارہڈز ہے. تو لہٰذا اسی لیے جو ہے ایران سے خوفزدہ ہو کے وہ چاہ رہے تھے کہ جو ہے ایران میں کانفرنس نہ ہونا، لیکن جو ہے ان کے دنیا کی جو سپورٹ، چونکہ دیکھیے گا آپ نان الائنڈ موومنٹ کے جو ممبرس ہیں 120 ممبرس ہیں
جی،
اس کا مطلب یہ ہے کہ یونائٹیڈ نیشنز اسمبلی جنرل اسمبلی کے جو 192 یا 193 جو ممبرس ہیں اس کا جو ہے 2/3 جو ہے اس کے جو ہے
موومنٹ میں،
اس موومنٹ میں اگر 2/3 کی حمایت ایران کو ہو تو اس بات کی بہت بڑی دلیل ہے کہ جو ہے ایران کو انٹرنیشنل کمیونٹی کی سپورٹ حاصل ہے. کیونکہ امریکہ جو ہے ہمیشہ یہ کہتا ہے کہ جو ہے انٹرنیشنل کمیونٹی نہیں چاہتی کہ ایران جو ہے اسلحہ بنائے، حالانکہ ایران جو اسلحہ بنا ہی نہیں رہا ہے، ایران
کے پاس
نہیں بنا رہا ہے، اور جو ہے امریکہ یہ باور کرنے کی کوشش کر رہا ہے کہ انٹرنیشنل کمیونٹی یعنی عالمی برادری یہ چاہتی ہے کہ ایران کے خلاف سینکشنز ہو. اب بتائیے جبکہ دنیا کے 2/3 ممالک ایران
کے ساتھ
ہیں، ایران میں کونسل میں شرکت کر رہے ہیں اور حمایت کر رہے ہیں، بتائیے کہ عالمی برادری یا ایران کے ساتھ ہے امریکہ کے ساتھ ہے. لہٰذا جو ہے محکم طور پہ، مستحکم طور پہ، طاقت کے بلبوتے پر، البتہ طاقت کا معنی یہ نہیں ہے کہ ہتھیار کے ذریعے سے، بالکل ایک اسٹرانگ پوزیشن کے ساتھ
جو ہے ہر میدان میں
جو ہے ایران کہہ سکتا ہے. ایران میں صلاحیت موجود ہے اور ایران کی گزشتہ 33 سال کی کارکردگی بتا چکی ہے کہ ایران کے پاس صلاحیتیں موجود ہیں. اسی لیے امریکہ کے اور امریکہ کے حلیف گھبرا رہے ہیں، وہ نہیں چاہتے کہ ایران آگے بڑھے.
بہت بہت شکریہ شہباز صاحب. شکیل شمسی صاحب، پائیدار عالمی امن، نوابستہ تحریک کے تہران اجلاس کا سلوگن ہے، اور میرا خیال ہے کہ نوابستہ تحریک کا بنیادی ہدف بھی یہی ہے، آپ کیا کہتے ہیں
جی؟ جی ہاں، اس وقت سب سے زیادہ ضرورت بھی اسی کی ہے ساری دنیا کو، اور میں سمجھتا ہوں کہ نوابستہ ممالک جتنا اچھا رول ادا کر سکتے ہیں اس وقت ان حالات میں، اتنا بہتر اقوام متحدہ بھی نہیں کر پا رہی، کیونکہ اقوام متحدہ جو ہے اس کو کسی نہ کسی طریقے سے بڑی طاقتوں کا دست نگر بنا دیا گیا ہے، اور وہ ان کی مجبوری ہو گئی ہے کہ وہ وہی کہے جو بڑی طاقتیں چاہتی ہیں یا بڑی طاقتیں کرتی چلی آ رہی ہیں. تو اس کیونکہ یہ ایک ایسی تنظیم ہے کہ جس میں वो लोग हैं कि जो तरक्की करना चाहते हैं, यानी कि तरक्की पजीर ममालिक हैं। और जैसा कि अभी पेशो मुकर्रर ने भी कहा शहबाज साहब ने कि वन थर्ड उसका जो है दो तिहाई टू थर्ड जो पब्लिक है वो ममालिक इसके साथ हैं इस वक्त। और ये सब बैठकर अगर बातचीत करेंगे तो बहुत से मसले हैं कि जिनको हल किया जा सकता है और एक प्रेशर बड़ी ताकतों पर बनाया जा सकता है कि वो छोटे छोटे ममालिक के उमूर में या जो उस इलाके के ममालिक है उनके उमूर में मुदाखलत बंद करें। और अगर नैम को सही तरीके से इस्तेमाल किया जाए, जिसकी कि उम्मीद की जा रही है कि अगले 3 बरस में जब ईरान के पास की सरबराही होगी तो शायद इसका सही तरीके से इस्तेमाल और उसको वैसा ही फाल किया जा सके जैसा कि यह सर्फ जंग के जमाने में थी कि वाकई एक ऐसी ऑर्गेनाइजेशन थी कि जो सोवियत रूस और अमेरिका के उससे दोनों के बीच से बाहर थी। तो इस वक्त एक ऐसा मौका आ गया है कि जब एक बेहतर रोल अदा कर सकती है ये और जब वाकई जो ला शर्किया ला गर्बिया वाली पॉलिसी है उस पर चलने की नौबत आ रही है, ऐसे में उम्मीद की जा रही है कि बहुत ज्यादा इसके फवायद पहुंचेंगे लोगों को। और सबसे अहम बात जो यहां पर होगी, ईरानियों को जो अलग थलग करने की कोशिश काफी दिनों से जारी है और जिसके ऊपर जब भी अमेरिका को कुछ कहना होता है वो कह देता है कि सारी दुनिया के लिए खतरा है, वर्ल्ड के लिए खतरा है, वर्ल्ड पावर्स के लिए खतरा है, वर्ल्ड अमन के लिए खतरा है, वो सारी बातों का इजाला हो सकेगा क्योंकि 120 ममालिक के लोग ईरान के साथ दोस्ती का हाथ बढ़ा रहे हैं। और जो साइडलाइंस हैं, सबसे खास बात यह कि जब ये होगा कॉन्फ्रेंस होगी तो उसकी साइडलाइंस में मुलाकातें भी होंगी बहुत ज्यादा इनकी ईरानियों की दूसरे ममालिक के साथ मुहाहिदे भी होंगे, जैसा कि हम लोग तवक्को कर रहे हैं कि हिंदुस्तान के साथ बहुत से उमूर के ऊपर ईरान के कुछ नए एग्रीमेंट्स होंगे जो वफूद जा रहे हैं यहां से तिजारती और मुआशी वो भी करेंगे। तो एक तरीके से ईरान के साथ एक नए दरवाजे खुल रहे हैं जो इश्तराक के दूसरे ममालिक के साथ, उनकी भी बहुत इंपॉर्टेंस है। और अमेरिका का वो सारा झूठ जो वो इतने दिनों से इसराइल की मदद के साथ बोलता चला आ रहा है उस पर से पर्दा हटने वाला है। और मुझे लगता है कि खास तौर से सीरिया के मामले में ईरान इस वक्त बैठकर, क्योंकि अमेरिका ये चाहता है, अमेरिका सीरिया में सिर्फ ये चाहता है कि वो बशारुल असद की हुकूमत को गिरा दे, उसको इससे मतलब नहीं कि वहां अमन कायम हो कि ना हो, उसकी एक और एक मर्जी यह है कि बशारुल असद की हुकूमत वहां ना रहे। जाहिर बात है ये मसले का हल नहीं है। तो तेहरान जो है वहां इस वक्त बैठकर लोग इस बारे में सोच सकते हैं कि सीरिया का पुरान हल क्या होना चाहिए। सीरिया के आवाम को इस बात का तय करने का हक है कि वहां पर अमन हो या वहां के मुसल्ला जंगजू जिनको अमेरिका और इसराइल हथियार फराम कर रहे हैं या जो और कुछ पड़ोसी ममालिक हथियार फराम कर रहे हैं, वो ये तय करेंगे कि शाम का मुस्तकबिल क्या होगा। तो इन सब बातों पर मुझे लगता है कि काफी फाल तरीके से ये कॉन्फ्रेंस गौर करेगी और अगले 5 दिनों में दुनिया को एक नई सिमत मिलने वाली है और खासतौर से मशरक वस्ता को कि जहां अमेरिका पहले ही से हारा हुआ अपने को महसूस कर रहा है, जहां अमेरिका और उसके हलीफ जो हैं वो इस्लामी लहर की वजह से अपने को हारा हुआ महसूस कर रहे थे और अब नावाबस्ता तहरीक की जो ये फैलने से भी उनको एक धक्का लगा है।
जी बहुत बहुत शुक्रिया शकीन शमसी साहब। और नाज़रीन आइए देखते हैं कि हिंदुस्तान के सीनियर तजिया निगार और मुमताज दानिश्वर डॉक्टर तस्नीम रहमानी नैम तहरीक के बारे में क्या कहते हैं।
नॉर्दर्न लाइन मूवमेंट दुनिया की एक बहुत बड़ी तहरीक है जो जवाहरलाल नेहरू, मार्शल चीटू और जमाल अब्दुल नासिर के इश्तराक से शुरू हुई थी और उसका मकसद ये था कि सारी दुनिया में जो जिन ममालिक पर जुल्म हो रहे हैं और जिन कौमों पर जुल्म किया जा रहा है उनकी हिमायत दुनिया के मुख्तलिफ लोग मिलकर करें। मौजूदा हालात में जबकि ईरान पर मगरबी इस्तेमार की जानिब से बहुत सारे सियासी और इकतसादी सेंक्शंस लगाए गए हैं और सारी दुनिया को ये बावर कराने की कोशिश की जा रही है कि ईरान गोया आइसोलेट हो गया है वर्ल्ड प्लेटफॉर्म पर, उसकी डिप्लोमेसी फेल हो गई है, ऐसे में नॉन अलाइन मूवमेंट का ये फैसला करना कि वो तेहरान में अपना अगला इजलास मुनाकत करेंगे, ये इसकी सबसे बड़ी अहमियत यह है कि अपने आप में यह जाहिर कर रहा है कि ईरान आइसोलेट नहीं हुआ है बल्कि वो लोग आइसोलेट हो गए हैं जो प्रोपेगेंडा कर रहे हैं कि ईरान आइसोलेट हो गया है। दुनिया भर के तकरीबन 100 ममालिक के रहनुमाओं का तेहरान में इकट्ठा होना खुद अपने आप में इस बात की दलील है कि तेहरान के मौकफ की हिमायत आलमी बिरादरी हमेशा से करती रही है और अब भी कर रही है और रिकॉग्नाइज किया जा रहा है ایرانی موومنٹ کو، ایران کے موقف کو، ایران کے عوام کو، ایران کی ترقی کو، اور ایران کے امن پسندانہ جو ایٹمی صلاحیتیں ہیں ان کا اعتراف صحیح معنوں میں اگر دیکھا جائے تو ساری دنیا، عالمی برادری وہاں اکٹھا ہو کے کرے گی، اور یہ بہت بڑا ایک اعلامیہ، غیر معلنہ اعلامیہ یہ ہوگا ایران کے حق میں، یہ نان الائن ناوابستہ تحریک کا یہ آنے والا اجلاس۔
جی ناظرین، یہ تھے ہندوستان کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر تسنیم رحمانی۔ شہباز صاحب
جی،
ناوابستہ تحریک کے تاریخ سے
جی
اور اس کے پس منظر کے بارے میں آپ کچھ بتائیں گے کہ کس پس منظر میں
جی،
کن حالات میں
جی
اور کن اہداف کے تحت
جی
یہ تحریک تشکیل پائی؟
جی سو میں پہلی مرتبہ جو کلمہ مثلا نان الائنمنٹ یوز ہوتا استعمال ہوا تھا وہ 1952 میں 1952 میں اقوام متحدہ ہوا تھا، جبکہ ہندوستان کے جو نمائندے کرشنا مندن انہوں نے جو ہے یہ لفظ جو ہے استعمال کیا تھا، اور ان کا زور یہ تھا کہ جو ہے آج کل کی دنیا میں جبکہ دنیا جو ہے تقسیم ہو چکے ہیں، ایک طرف جو ہے کمیونسٹ ممالک ہیں جس میں سوویت یونین کی صدارت ہے، دوسری طرف جو ہے ویسٹرن امپیریلزم ہے، امریکہ کی صدارت ہے، اس دونوں پاورز کے بیچ میں، اس دونوں طاقتوں کے بیچ میں دنیا کو جو ہے، دنیا کے میجورٹی کو وہ کیا کرنا چاہیے؟ بہترین طریقہ یہ ہے کہ جو ہے وہ بالکل کسی سے وابستہ نہ رہیں، غیر وابستہ طور پہ جو ہے اپنے اپنے پالیسیز پہ گامزن رہیں تاکہ دنیا میں امن و امان پھیلے، اور جو ہے اس تنازع کا، اس رسہ کشی کا آپس میں جو سوویت یونین اور امریکہ کا شکار نہ بنے۔ تو لہٰذا جو ہے اسی کے تحت، اسی کے جو ہے بڑھتے گیا سال جب گزرتے گئے، 1955 میں اگر میں اشتباہ نہ کروں بانڈنگ میں انڈونیشیا میں جو کانفرنس دورہ ہوئی تھی، جہاں پہ جو ہے ہندوستان کے وزیر اعظم جواہر لال نہرو تھے، اور یوگوسلاویا کے وزیر اعظم مارشل ٹیٹو تھے، اور جو ہے مصر کے پریزیڈنٹ جمال عبد الناصر، اور گھانا کے جو ہے صدر تھے قوام نکرما، اور میرے خیال سے خود انڈونیشیا کے جو احمد سکارنو، انہوں نے پانچوں نے مل کر اس کو باقاعدہ جو ہے رسمیت ایک آفیشیل طور پہ اس کا پیشنہاد کیا تھا، بنیاد قائم رکھی۔ البتہ آفیشلی رسمی طور پہ جو ہے یہ 1961 میں 1961 میں بیلگریڈ کی جو کانفرنس تھی وہاں پہ جو ہے تشکیل پائی، اور رہا جو ہے شو مارشل ٹیٹو وغیرہ بھی جو ہے اس کے بہت ہی فعال رکن تھے، اور رہا جو ہے زمانے کے کولڈ وار میں مثلا کیوبا کی جو میسائل کرائسس ہے اس میں بہت اہم رول رہا اس کا، کیونکہ زمانے بے آف پگز جو فلوریڈا وغیرہ کے نزدیک جو کیوبا کا جو علاقہ ہے وہاں پہ جو ہے کہا جاتا تھا کہ رشیا میسائل وغیرہ، سوویت یونین میسائل وغیرہ رکھا ہے، اور امریکہ نے دھمکی دیا تھا اس پہ حملہ وغیرہ کرنے کی، تو نان الائن ممبرز جو تھے انہوں نے کافی جو ہے جدوجہد کی، کافی جو ہے اقوام متحدہ کے ذریعے سے اور اپنے اپنے ممالک کے ذریعے سے تاکہ اس کو جو ہے حل کرے مسئلے کو۔ خیر الحمدللہ حل ہو گیا مسئلہ، پھر آگے دیکھیے آپ دوسرے سے مسائل وغیرہ بھی آئے، اس میں وہ ویتنام کی جنگ تھی جبکہ جو ہے سوویت یونین اور امریکہ کے درمیان ٹکر تھی ویتنام میں، آپس میں دونوں چاہتے تھے کہ اپنا اپنا اسلحہ اپنے طاقت کو آزمائے، جبھی بھی جو ہے یہ موومنٹ ہے بالکل کسی سے وابستہ نہیں رہا، نہ تو جو ہے مغرب کی طرفداری کیا نہ تو مشرق کی طرفداری کیا، یہی کہتا تھا کہ وہاں پہ امن امان ہونا چاہیے۔ بالآخر امریکہ کو جو ہے پشمانی کے ساتھ، بہت ہی جو ہے ذلت و خواری کے ساتھ وہاں سے فرار ہونا پڑا۔ اس کے بعد میں جو ہے حالات بدلتے گئے، پھر جو ہے اس کے بعد کولڈ وار جو ہے تقریباً سب میں بڑا اہم جو معرکہ ہوا 1979 میں ایران میں جو ہے انقلاب ہوا، ایران کا انقلاب جو ہے امریکہ کے جو سازشیں تھے سب کو جو ہے درہم برہم کر دیا، چونکہ امریکہ جو ہے ہمارے ناظرین کو یاد ہوگا کہ سوویت یونین کا اطراف ایک مثلا ایک ملٹری الائنسز کی ایک زنجیر بنایا تھا، ایک طرف جو ہے سینٹو تھا جس کے رکن تھے ترکی، پاکستان، ایران، شاہ کے زمانہ کا ایران اور خود برطانیہ، اور پھر امریکہ بنوانے ناظر، اور اس طرف جو ہے ساؤتھ ایسٹ ایشین ٹریٹی آرگنائزیشن سیڈو جو کہا جاتا تھا، اس طرف جو ہے آپ کے یہ ساؤتھ ایسٹ ممالک وغیرہ تھے جاپان تک۔ تو امریکہ ایران میں انقلاب جو کامیاب ہوا یہاں پہ، یہ جو زنجیر تھی زنجیر ٹوٹ گئی، زنجیر ٹوٹنے کے بعد میں ایران جو ہے صحیح عنوان سے بالکل ایک ناوابستہ ملک کے عنوان سے جو ہے سامنے آیا، اور اس کے بعد جو ہے جیسا کہ میں عرض کیا تھا تقریر کے آغاز میں، ہوانا کیوبا کے جو کانفرنس تھی وہاں پہ جو ہے رسمیت کے ساتھ ایران کی رکنیت منظور کی گئی، اور اس کے بعد ایران جو ہے بہت ہی محکم طور پہ اسٹرانگ پوزیشن کے ساتھ گامزن ہے تاکہ واقعاً جو ہے یہاں پہ جو رسی کشا رسا کشی نہ ہو آپس میں اور جو ہے ممالک جو دنیا کے اس کا شکار نہ بنے اور رہا جو اس کے چند سال افغانستان کا جو مسئلہ تھا جب سویٹ نے افغانستان میں حملہ کیا تھا قبضہ کر لیا تھا ایران جو ہے بہت ہی شدت کے ساتھ اس کی مخالفت کیا ایسا نہیں کہ ایران جو ہے امریکہ کی مخالفت کیا ایران جو ہے رشیا سویٹ یونین کی بہت ہی شدت کے ساتھ مخالفت کیا مجاہدین وغیرہ کو پناہ ملی بلکہ عوام جو تھے افغانستان کے ان کو ایران میں پناہ ملی اور ایران چاہتا تھا اقوام متحدہ میں یہی پیش کیا اس کا ایک ہی مسئلہ ہے وہ جو ہے امن امان سلم وغیرہ کے طور پہ سے حل ہو آخر میں جب گورباچوف آئے اور انہوں نے جو ہے حقیقت کو جو ہے درک کیا اور سوویت یونین کا جو ہے ٹو ود ڈرا ہوا وہاں پہ مسئلہ جو ہے البتہ امریکہ اس کے بعد میں وہاں پہ مداخلت کیا مداخلت کر کے امریکہ جو ہے اور پیچیدہ بنانا چاہا خیر افغانستان کی تاریخ جو ہے لمبی چوڑی ہے تو اس سے ہٹ کے آپ دوسرے ممالک کو دیکھ لیجئے آپ یا مسئلہ خود دارفور کا جو پیش آیا وہاں پہ بھی جو ہے سودان میں وہ چاہتے تھے کہ سودان کا حصہ وغیرہ الگ کر لیں تو وہاں پہ بھی جو ہے ایران کی یہی کوششیں رہیں حالانکہ ایران جو ہے بہت ہی فعال ممبر تھا اس دوران میں اس کی رکنیت جو ہے منتقل ہوتے گئی بعض ممالک میں البتہ متاثر افسوس کی بات یہ ہے بعض ایسے ممالک کے بھی ہاتھ میں آئے جو ہے کسی قسم کی ان کے
نوابستہ
نہیں تھے وابستہ تھے کسی جیسے کہ میں گفتگو کے آغاز میں عرض کیا حسنی مبارک کا مصر تھا لہذا آج کے دور میں جبکہ کولڈ وار ختم ہو چکی ہے وہ کہ تقریباً 20 سال ہو چکے ہیں کولڈ وار ختم ہو کے نہ تو سوویت یونین رہا تو نہ تو جو ہے آپس میں رسا کشی رہی اس دنیا کے جو خلا پیدا ہوا اس کا امریکہ ناجائز فائدہ اٹھاتے ہوئے ایک نیو ورلڈ آرڈر کے نام سے چوتھرا جو ہے نام نہیں پھیلانا چاہا اس میں جو ہے ایران جو ہے بہت ہی بڑا رکاوٹ ہے ایران اس کے لیے کیونکہ ایران کے پالیسی طرف سے امریکہ کے جو اتنے بھی پالیسیز وغیرہ کہیں کامیاب نہیں ہو رہے ہیں خواہ لبنان میں ہو خواہ فلسطین میں ہو مسئلہ فلسطین کا دیکھ لیجیے آپ تو فلسطین کا مسئلہ تقریباً بالکل خاموش ہو چکا تھا ختم ہو چکا تھا یہ کیمپ ڈیوڈ وغیرہ کے مسائل کے بعد
ایران نے اس کو زندہ کیا
ایران نے جو ہے بہت ہی اسٹرانگ پوزیشن لیا خود امام خمینی علیہ رحمہ کا ان کا جو ہے ڈکلیریشن جو تھا کہ جمعۃ الوداع رمضان المبارک کا آخری جمعہ وہ عنوان مثلاً عالمی روز خود منا جائے وہ بہت بڑی جو ہے دلیل تھی کہ تاکہ یہ نارمن مومنٹ کے ذریعے سے جو ہے اس کو حل کیا جائے مسئلے کو آج جو ہے فلسطین کے حکام کو دعوت دی گئی ہے وہ بھی شرکت کریں گے اس میں اور جو ہے مسئلہ فلسطین کا بھی جو ہے سامنے آئے گا مسئلہ جیسا کہ ہمارے دوسرے جو موزد شرکا نے کہا ہے کہ مسئلہ جو ہے خود شام کا مسئلہ ہے اور ایران
اس میں ڈسکس ہوگا
تو لہٰذا بہرحال جو ہے یہ ایران جو ہے اس کا اہداف وغیرہ مقرر کر چکا ہے اور امید یہ کی جاتی ہے کہ انشاءاللہ یہ تین سال ایران جو ہے بہت ہی مدبرانہ طور پر
بہت مضبوط ہوگی
سر. جی
شکیل شمسی صاحب, جناب ناوابستہ تحریک کی 50 سالہ تاریخ, 50 سال سے زائد عرصے پر محیط جو اس کی تاریخ ہے اس کا جائزہ آپ کس طرح لیں گے؟
دیکھیں جب یہ شروع ہوا تو اس کے پیچھے آپ کو جیسا کہ عرض کیا گیا پہلے بھی بتایا گیا کہ ہندوستان کے بھی برین چائلڈ تھا اور مارشل ٹی ٹو اور ان لوگوں نے سوچا تھا, کافی فعال رہا یہ ہر معاملے میں, لیکن ادھر جب سے کچھ زمانے سے یہ ایک بے حسی کا شکار تھا, ایک بے سم سا ہو گیا تھا, ورنہ نیم کا ایک اپنا جو پلیٹ فارم تھا 1984 میں اور اس سے پہلے 70s میں وہ بہت امپورٹنس رکھتا تھا, لیکن 1990 کے بعد سے اس کی ایک دم سے جو ورلڈ بلاک بڑھ گئے ڈسٹریبیوٹ ہو گئے اس کے بعد سے اس کی اہمیت جو تھی وہ بالکل ختم ہو کر رہ گئی تھی. اس وقت جب کہ دنیا میں صرف ایک بلاک ہو کر رہ گیا ہے, جب کہ دنیا کو امریکہ اپنے زیر تسلط لینا چاہ رہا ہے اور کوشش کر رہا ہے, اس وقت نیم کا آہیا ہونا بہت ضروری تھا. اور سب سے اچھی بات یہ ہے کہ مصر کے پاس جو امریکہ کا الائی تھا کل تک, اس کے ہاتھ سے ایران کو اس وقت یہ صدارت یا اس وقت یہ منصب مل رہا ہے کہ جب وہ نان الائن موومنٹ کی طرف بڑھ چکا ہے مرسی کی قیادت میں, یعنی کہ جب وہاں کے عوام نے امریکی تسلط کو ٹھکرا دیا ہے, اور تب ایسے حالت میں ایرانیوں کے ہاتھ میں ان لوگوں سے آ رہی کہ جو حقیقی طور پر اپنے کو اس وقت نان الائن کہہ سکتے ہیں. مصر آج کی تاریخ میں نان الائن ہے, مصر مبارک کے دور میں نان الائن نہیں تھا. تو اس 50 سالہ دور میں بہت اہم, خاص طور سے نیم نے جہاں تک مجھے لگتا ہے کہ ہندوستان پاکستان کے سلسلے میں اور ان کے باہمی تعلقات کے سلسلے میں بہت اہم رول ادا کیا ہے. اور جب جب नैम की कॉन्फ्रेंस होती है, हम हिंदुस्तानी और बरसगीर के दूसरे अफराद पाकिस्तान के लोग बहुत उम्मीदों के साथ देखते हैं कि कुछ नई बातें होंगी और अमन अमान की गुफ्तगू होगी। अब देखिए शर्म शेख में भी हिंदुस्तान और पाकिस्तान के दरमियान जिस तरीके का कितना टेंशन था उस वक्त, लेकिन उसके बाद दोनों वज़रा आज़म ने बातचीत की और ये प्लेटफॉर्म जो नाम का था उसको यूज किया और हमको उसका फायदा पहुंचा। तो मुझे ये लगता है कि आज ईरान में जो हो रहा है, ये कॉन्फ्रेंस जो हो रहा है, इसके समर भी असरात भी इसके, अब इस वक्त बांग्लादेश से भी हमारी गुफ्तगू होने वाली है, बांग्लादेश भी एक मौजू का सिलसिला बना हुआ है, जो बंगाली जो इल्जाम लगाया जा रहा है बांग्लादेशी मुहाजरीन का आसाम में बार बार लेकर उसको हदफ मलामत मुसलमानों को बनाया जा रहा है, उस पर भी गुफ्तगू होगी। तो इस वक्त भी एक बहुत अहम रोल अदा करेगा यही नैम का प्लेटफॉर्म, और मुझे लगता है कि ये ज्यादा मुअस्सर साबित होगा अक्वामे मुत्तहिदा के बनिस्बत, क्योंकि अक्वामे मुत्तहिदा में वीटो पावर्स की जो ताकतें हैं उनसे अलग हटकर यहां पर म्यूचुअल अंडरस्टैंडिंग की जो बातचीत है वो ज्यादा बेहतर है, और मुझे लगता है कि ये एक बहुत ही कामयाब इजलास होने की उम्मीद है, क्योंकि इसकी कामयाबी की एक तो वजह यह कि अमरीका को शिकस्त फास का सामना है डिप्लोमेटिक मैदान में, और दूसरी जानिब यह कि ईरान को जो अलग थलग करने की कोशिश थी उसमें पूरी तरीके से उनको नाकामी हासिल हो रही है।
जी बहुत बहुत शुक्रिया शहबाज साहब, हमारे पास एक मिनट का वक्त है
जी।
नैम के अहदाफ और मकासिद में वक्त गुजरने के साथ, हालात बदलने के साथ कुछ तब्दीली महसूस की गई, या आज भी इसके अहदाफ वही है जो 1955 में एशिया और अफ्रीका इजलास में जो इंडोनेशिया में हुआ था और 1961 के बेलग्राड इजलास में बयान किए गए?
देखिए कागज में जो है अहदाफ तो वही है, जहां तक जो चार्टर वगैरह आज का जो लिखा हुआ है तो अहदाफ वही है, लेकिन इसमें नशे व फराज जो है जरूर पाया जाता है, जैसा कि हमारे दूसरे जो मौजूद मेहमान में भी जो है कहा कि जैसे जैसे हालात बदलते गए, खासतौर पर कोल्ड वॉर के खत्म होने में बाद ऐसे ममालिक थे जो है वो जो उनकी जो नावावस्थगी जो है बाकी नहीं रही, खुद जो है कहा जाता है कि जो है मसलन कई ममालिक ऐसे थे जो है ऐसे हटके दूरी अख्तियार करने लगे या ऐसे जयीफ समझने लगे, या मसलन बड़े कुदरतों के बड़े ताकतों के दबाव में आ कर उनको मसलन वोट देने लगे, उनको सिक्योरिटी काउंसिल का मसला है, सिक्योरिटी काउंसिल में जो है अमेरिका और बरतानिया और जो है आप फ्रांस वगैरह के दबाव में आगे, खुद ईरान के खिलाफ बहुत बड़ा जुल्माबाद नॉन मेंबर्स जो थे वो खुद जो है बजाय मोहकम और मजबूत कायम रहने के अपने मौकों पे या इसके अहदाफ वगैरह पे अमल करने के, उन्होंने जो है आईए का मसला और फलाओ दब के जो है उनके दबाव में आकर ईरान के खिलाफ जो है वोट डाला। उम्मीद की जाती है कि इंशाल्लाह इस कॉन्फ्रेंस के बाद वो अपना मौकों इंशाल्लाह दुरुस्त करेंगे, सही करेंगे, और इंशाल्लाह जो है वो आखिरी तौर पर एक गैर वाबस्ता तहजीब पे उसमें तहरीक पे गामजन रहेंगे।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया नाज़रीन। हम आपको ये बताते चले कि आइंदा एतवार तक हम अंदाजे जहां में नैन के बारे में गुफ्तगू करेंगे। इसी के साथ हम आपसे इजाजत चाहते हैं, खुदा हाफिज़। शुक्रिया जनाब,
खुदा हाफिज़।